यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले पारित। आगामी वर्षको एसईई परीक्षामा 70% विद्यार्थी उत्तीर्ण हुने गरी काम गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। बेलायतले उपलब्ध गराउने 13.8 अर्ब रूपियाँ अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। देशका 73 जिल्लामा यो वर्ष 2365 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र इजरायलले गाजाको मध्य तथा दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 27 जनाको मृत्यु। सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब 13.8 अर्ब रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विभिन्न परियोजनाका लागि बेलायत सरकारबाट प्राप्त हुने 77.3 मिलियन पाउन्ड स्टर्लिङ अर्थात करिब 13.8 अर्ब रूपियाँ बराबरको अनुदान सहायता सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले एसियाली विकास बैंकबाट प्रस्तावित 20 मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा 10 मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। यसै गरी राजस्व न्यायाधिकरण नेपालगंजको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश श्यामजी प्रधानलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने र प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय भएको संचार मन्त्री गुरूङले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव र कानून मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ। यस्तै रक्षा मन्त्रालयका सहसचिव आलोक चन्द्र श्रेष्ठ र नेपाल कानून आयोगका सहसचिव पाराश्वर ढुंगानालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गरी क्रमशः सत्य निरूपण तथा मेलमिलाप आयोग र नेपाल कानून आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका उपाय र आगामी 100 दिनभित्र गर्न सकिने ठोस कामका सन्दर्भमा निर्देशन दिनुहुँदै प्रधानमन्त्री ओलीले शिक्षामा प्राविधिक धारको हिस्सा 70% हुनुपर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले आगामी वर्षको एसईईमा कम्तीमा 70% विद्यार्थी उत्तीर्ण हुने गरी काम गर्नु मन्त्रालयलाई निर्देशन दिनुभयो। उहाँले त्रिभुवन विश्वविद्यालयमा हालै सम्पन्न सिनेट बैठकमा तत्काल जरूरी भएको ग्रेस लिस्ट र बजेट पारित गर्न पदाधिकारीसँगको गृह कार्यका आधारमा आफूले सहमति दिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई उच्चतम प्रयोगमा जोड़ दिन आवश्यक रहेको र त्यस सम्बन्धी ठोस कार्यक्रम बनाउन समेत निर्देशन दिनुभयो। प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरेको छ। समितिको आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पास गर्ने निर्णय गरेको हो। बैठकमा सहमति जुट्न नसकेको विषयमा राजनैतिक रूपमा गठन गरिएको 3 दलीय विधेयक सहजीकरण कार्यदलले जुटाएको सहमति अनुसार कानून मन्त्रालयले प्रस्ताव पेश गरेको थियो। प्रस्तावमाथिको छलफलपछि सभापति सुवेदीले समितिको प्रतिवेदन सहित विधेयक सर्वसम्मतिले पास भएको घोषणा गर्नुभयो। सभापति सुवेदीले प्रतिनिधि सभाको अब बस्ने बैठकमा विधेयकको प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी समेत दिनुभयो। यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले विधेयक पीड़ितलाई न्याय दिने गरी आएको भन्दै यसलाई ढिलो नगरी प्रतिनिधि सभाबाट पास गरेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा जुटेको सहमतिले दिगो शान्तिका लागि सकारात्मक सन्देश दिएको र विधेयक पीड़ितलाई न्याय दिने गरी आएको बताउनुभयो। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुट्न नसकेका विषयमा टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिजो प्रतिवेदन बुझाएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि कार्यक्रम ल्याउने बताउनु भएको छ। राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा स्वास्थ्य मन्त्री पौडेलले डेंगी तथा हैजा संक्रमणको उच्च जोखिम आगामी भदौ र असोज महिनामा रहेको भन्दै सावधानी र सचेतता विस्तारमा सबैलाई भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले दूषित खानेपानीका कारण हुने संक्रमण नियन्त्रणका लागि पूर्व तयारी र प्रभावकारी रणनीति बनाउनु पर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरेको छ। डेंगीको संक्रमण बढ़ेपछि हरेक शुक्रबार सरकारी तथा गैर सरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाई गर्नका साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। मन्त्रालयले आफ्ना कार्यालयमा डेंगी कार्यक्रमबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ। मन्त्रालयले सरकारी अस्पताललाई डेंगी संक्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पताल परिसरमा डेंगी डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न समेत निर्देशन दिएको छ। थोकीले सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराउनुभयो। यो वर्ष 73 जिल्लाका 2,365 जनामा डेंगी संक्रमण तथा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठकमा आज पार्टीको सातै प्रदेश समितिका सभापतिहरूले आफ्ना धारणा राख्नु भएको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा प्रदेश सभापतिहरूले केन्द्रले हस्तक्षेप गरेको गुनासो गर्नुहुँदै प्रदेश समितिहरूलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ दिनुभएको नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश रण महतले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर महतले बैठकपछि संचारकर्मीसँगको कुराकानीमा केन्द्रले प्रदेश कार्य समितिमाथि कुनै हस्तक्षेप नगरेको र प्रदेश सरकार बनाउने क्रममा समेत सम्बन्धित प्रदेशको संसदीय दललाई नै निर्णय गर्ने अधिकार दिएको उल्लेख गर्नुहुँदै प्रदेश सभापतिहरूले प्रदेश संरचनालाई थप बलियो बनाउन सुझाव दिनुभएको बताउनुभयो। आजको बैठकमा प्रदेश समितिका सभापतिहरूले धारणा राख्ने क्रम सकिएपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम शुरू भएको र निरन्तर छलफल गरी यही साउन 28 गतेसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको प्रवक्ता महतले जानकारी दिनुभयो। हिजोदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा छलफलका लागि महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, पार्टीको संगठन विस्तारका लागि 100 दिने सांगठनिक अभियान, भातृ संघ तथा सुवेक्षुक संस्थाको अधिवेशन लगायतका विभिन्न 11 विषयहरू पेश भएका छन्। प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सांसदहरूले विद्यालय शिक्षा विधेयक 2080 अपाङ्गता मैत्री हुनुपर्ने बताउनु भएको छ। बैठकमा सांसदहरूले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गता मैत्री हुनुपर्ने विषयलाई ऐनमै समावेश गर्नुपर्ने माग गर्नुभयो। उहाँहरूले विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अतिरिक्त शुल्क उठाइरहेको भन्दै विद्यालयको पोशाक, पुस्तक र कापी अभिभावक आफैले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमै उल्लेख गर्नुपर्नेमा जोड़ दिनुभयो। विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण तथा विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी विषयलाई व्यवस्थित गर्न विद्यालय शिक्षासँग सम्बन्धित प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले सो विधेयक ल्याइएको हो। विद्यालयको स्थापना, सञ्चालन, पाठ्यक्रम तथा पाठ्य सामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरूवा कार्यवाही तथा अवकाशका विषयमा एकरूपता ल्याउनका लागि पनि विद्यालय शिक्षा सम्बन्धी विधेयक ल्याउनु पर्ने आवश्यकता औंल्याइएको छ। विधेयकमाथि संशोधन राख्नुहुने सांसदहरूले विद्यालय स्तरमा मातृभाषा अध्ययनका लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन गर्नुपर्ने, विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिमा संलग्न हुन नपाउने व्यवस्था राख्नुपर्ने संशोधन प्रस्तुत भएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। केसिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दै छौ?
हाम्रो बिहेको शपिङको लागि आको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दै छौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रसिद्ध आँखा चिकित्सक डाक्टर सन्दोक रोहित, पूर्व प्रधानमन्त्री नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित 1,00,000 रूपियाँ राशिको ज्ञान विज्ञान पुरस्कारबाट सम्मानित हुनुभएको छ। आज विराटनगरमा आयोजित कार्यक्रममा डाक्टर रोहितलाई 1,00,000 राशिको पुरस्कारबाट सम्मान गरिएको हो। सम्मान कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनुभएका डाक्टर रोहितप्रति नेपाली जनताले गौरव अनुभूति गरेको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिले माग गरे अनुसार डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण समेटिएको तथ्याङ्क आज बुझाएको छ। समितिले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अपडेट टीओडी मिटरको सबै विवरण पेश गर्न प्राधिकरणलाई यसअघि नै निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण उपलब्ध गराइएको जानकारी दिनुभयो। इजरायलले गाजाको मध्य तथा दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 27 जनाको मृत्यु भएको छ। इजरायली सेनाले उत्तरी गाजाको बेट हानुन र बेट लाहिया क्षेत्रमा रहेको प्यालेस्टाइनीहरूलाई तत्काल अन्यत्र जान भने लगत्तै गरेको सो आक्रमणमा एक महिला र उनका बालबालिका समेत मारिएको अधिकारीले बताएका छन्। इजरायलले गाजा क्षेत्रमा रहेका विभिन्न शरणार्थी शिविरहरूलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन्। गत अक्टूबर 7 हमास विद्रोही समूहले इजरायली सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म करिब 40,000 प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने 92,000 जना मानिस घाइते भएका छन्। नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत पलायन भएपछि आन्दोलनकारी विद्यार्थीको माग बमोजिम राष्ट्रपतिले प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेको हो। स्वदेश फर्किएपछि 84 वर्षीय युनुसले गर्नुपर्ने काम धेरै भएको बताउनुभयो। राष्ट्रपति मोहम्मद शहाबुद्दीन र वरिष्ठ सैन्य अधिकारीहरूले आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गरेपछि मोहम्मदलाई अन्तरिम सरकारको नेता छान्ने निर्णय भएको थियो। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न विभिन्न मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा बिहिबार सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखहरूसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजना तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्र आयोजनाहरू अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुहुँदै प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने पनि बताउनुभयो।
अब खेल समाचार अजय बमबाट।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। एसियाली फुटबल महासंघले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको हो। विभिन्न प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भनेपछि गत चैत महिनाबाट राखेपले खेल मैदानको रेखदेख र संरक्षण शुरू गरेको थियो। यसैबीच एएफसीका प्रतिनिधिले यही साउन 9 गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको छ। दशरथ रंगशालाको खेल मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै साउन 29 गते एएफसी च्यालेन्ज लीग छनौटको प्लेअफ अन्तर्गत भूटानको पारो एएफसी र नेपालको चर्च वाइज युनाइटेड बीच खेल हुने भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैतमा प्रतिवेदन दिएपछि नेपालमा नै गत चैत 8 गते आयोजना हुनुपर्ने विश्वकप छनौट अन्तर्गतको दोस्रो चरणको नेपालले बहराइनको मैदानमा खेलेको थियो। जेठ 24 गते युएसँगको खेल पनि साउदी अरबमा भएको थियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले पारित। आगामी वर्षको एसईई परीक्षामा 70% विद्यार्थी उत्तीर्ण हुने गरी काम गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। बेलायतले उपलब्ध गराउने 13.8 अर्ब रूपियाँ अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। देशका 73 जिल्लामा यो वर्ष 2,365 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र इजरायलले गाजाको मध्य तथा दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 27 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।